अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगंजमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
परदेशको राजधानी कहाँ बनाउने भन्नेबारे चर्चा सुरु, मुख्यमन्त्रीको बन्नेबारे दलहरू छलफलमा।
बाँकेमा सहकारीमा लगानी भएको 4 अर्ब रुपैयाँ जोखिममा रहेको खुलासा, तत्काल बर्थिङ सेन्टर स्थापना गर्न बाँके चिसापानीवासीको माग।
कोहलपुर र नेपालगञ्जमा जथाभावी जेब्रा क्रसिङ, सवारी चालक र पैदल यात्री जेब्रा क्रसिङबारे अनभिज्ञ।
र जाजरकोटको भेरी नगरपालिकामा एउटै विद्यालयका 3 पूर्व विद्यार्थी सांसद, बझाङ जिल्लाको सदरमुकाम चैनपुर व्यवस्थित बन्दै।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081520872 र 98580211872।
पश्चिम डायरीको सुरुमा परदेशको राजधानीको चर्चा शीर्षकको खबर कान्तिपुरबाट लिएका छौँ। अधिकांश सदस्य वाम गठबन्धनले जितेको 5 नम्बर प्रदेशमा उसकै नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ। प्रत्यक्षतर्फ 52 सिटमध्ये एमाले 28, माओवादी केन्द्रले 14, काङ्ग्रेसले 7 र सङ्घीय समाजवादी फोरमले 3 सिट जितेका छन्। वाम गठबन्धनको मात्रै 42 सिट भएकाले सरकार गठनमा गठबन्धनलाई सहजता भएको छ। काङ्ग्रेस र फोरमको मिलाउँदा पनि 10 सिट मात्रै छ। समानुपातिकतर्फ यस प्रदेशमा 35 सिट निर्धारण गरिएको छ। प्रदेशसभामा 87 सांसद हुनेछन्। समानुपातिकतर्फ पनि एमाले नै पहिलो भएको छ। एमाले 5,33,613 मत प्राप्त गरेको छ भने काङ्ग्रेसले 5,30,844 मत प्राप्त गरेको छ। यता प्रदेश नम्बर 6 को नाम कर्णाली र राजधानी सुर्खेत हुने पक्कापक्की जस्तै छ। जुम्लाले 6-6 महिने मौसमी राजधानी माग गरे बाहेक मुख्य दल एमाले, काङ्ग्रेस र माओवादी केन्द्रमा यो विषयमा उल्लेख्य विवाद देखिँदैन। प्रदेश सरकारको नेतृत्व आआफ्नो पक्षमा पार्न भने प्रत्यक्षतर्फ 24 मध्ये 23 सिट जितेका एमाले र माओवादी केन्द्रका नेताहरू तानातान गरिरहेका छन्। उता प्रदेश नम्बर 7 मा मतगणना सकिए लगतै कुन दलको नेतृत्वमा प्रदेश सरकार बन्ने र मुख्यमन्त्री को हुने भन्ने जोर घटाउ पनि सुरु भएको छ। यो प्रदेशमा वामपन्थी सरकार बन्नेछ। प्रत्यक्ष निर्वाचनबाट प्रदेशसभामा काङ्ग्रेसका 4 र राजपाको 1 सिट बाहेक सबै 27 सिटमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन्। प्रदेश नम्बर 7 बाट चित्राङ्ग थापा र डिआर पन्तले, प्रदेश नम्बर 6 बाट जनक नेपालले र प्रदेश नम्बर 5 बाट दुर्गालाल केसीले लेख्नु भएको खबर कान्तिपुरमा प्रकाशित रहेको छ।
यस्तै प्रदेश नम्बर 6 को मुख्यमन्त्रीमा चर्चा भएका 4 जना नै प्रदेशसभामा विजय भएपछि नेता विजय रक्सा कसी सुरु भएको छ। मुख्यमन्त्रीका लागि चर्चा भएका एमालेका प्रकाश ज्वाला र एमलाल कडेल तथा माओवादीका महेन्द्र बहादुर शाही र नरेश भण्डारी विजयी भएका हुन्। माओवादी नेता नरेश भण्डारी जुम्लाबाट र महेन्द्र बहादुर शाही कालीकोटबाट विजयी भए। एमाले नेता प्रकाश ज्वाला सल्यान र यामलाल कडेल सुर्खेतबाट विजयी भएका छन्। 4 जनाले मुख्यमन्त्रीको दावी गरेका छन्। यसै प्रदेशमा समानुपातिक समेत परिणाम आएपछि वाम गठबन्धनको बहुमत पुग्ने निश्चित छ। आजको नयाँ पत्रिकामा मानदत्त रावलले खबर लेख्नु भएको छ। यो जुम्लाको खबर हो।
सहकारी ऐन 2074 बमोजिम सहकारीहरू व्यवस्थापन हुन नसक्दा बाँकेमा लगानी रहेको झण्डै 4 अर्ब रुपैयाँ जोखिममा रहेको खुलेको छ। सहकारी ऐनले सञ्चालनमा रहेको सबै सहकारीहरूको अधिकार, दायित्व, सञ्चालन विधि, मापदण्ड, कार्यविधि कार्यान्वयनको अधिकार केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा निहित गरेपछि अहिले सहकारीहरू विचलनको स्थितिमा रहेको जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताउनुभयो। यो एक प्रकारको तरलताको स्थिति हो। दैनिक नेपालगञ्जसँग अध्यक्ष सुवेदीले भन्नुभयो, सहकारी डिभिजन कार्यालय नेपालगञ्जले अहिले हेर्दै आएको अनुगमन र कारवाहीको जिम्मेवारी पनि स्थानीय तहमा सरेको छ। राष्ट्रिय सहकारी महासङ्घ नेपालका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सहकारी महासङ्घका ग्लोबल सदस्य ओम देवी मल्लले सहकारी संस्थाहरू नाफामुखी भएको आरोप लगाउनु भएको छ। सहकारीहरू सेवामुखी हुनुपर्नेमा अधिकांशको प्राथमिकतामा नाफा गरेको बताउँदै मल्लले संस्थागत विकाससँग सुशासन पनि कायम गरी सहकारी संस्थाहरू अघि बढ्नुपर्ने बताउनुभयो।
पैदल यात्रुलाई सडक वारपार गर्न सहज होस् भनेर सडकमा जेब्रा क्रसिङ बनाइनुपर्ने हो। जेब्रा क्रसिङ चिन्ह भएको स्थानमा सवारी चालकले सवारी साधन बिस्तारै चलाउने भएकाले पैदल यात्रुलाई सजिलो पनि हुन्छ। तर नेपालगञ्ज कोहलपुर चार लेन सडक अन्तर्गतका जेब्रा क्रसिङ प्रयोग गर्ने यात्रुले सहजताभन्दा शास्तिको महसुस गर्दै आएका छन्। यस सडकमा भएका जेब्रा क्रसिङ कतिपय ठाउँमा मेटिसकेका छन् भने कतिपय किनारमा रेलिङ भएकै ठाउँमा जेब्रा क्रसिङ चिन्ह राखिएको छ, जसले गर्दा कुन स्थानमा रेलिङ छैन भनेर खोज्दै हिँड्नुपर्ने बाध्यता छ। अनुमानका भरमा सडक वारपार गर्न असहज भएको नेपालगञ्ज उपमहानगरपालिका चार गणेशपुरका जावेद सलमानीले बताउनुभयो। सडक पेटीमा फलामे बार रेलिङ भएको स्थानमा समेत जेब्रा क्रसिङ राखिएको छ। सडक त पार गरिन्छ, पेटीबाट जाने ठाउँ हुँदैन। पुष्पला र धम्बोजी चोकमा जेब्रा क्रसिङ भएको ठाउँमा रेलिङ बार लगाइएको छ, जसका कारण पैदल यात्रु सडक वारपार गर्दा झुक्किने गरेको नेपालगञ्ज उपमहानगरपालिका 13 केशव डाङ्गीले बताउनुभयो। जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक होमबहादुर थापा पनि जेब्रा क्रसिङ भएको ठाउँ खुल्ला हुनुपर्ने बताउनुहुन्छ। नेपालगञ्जको व्यस्त सडकका विभिन्न ठाउँमा अव्यवहारिक रूपमा जेब्रा क्रसिङ बनाइएको छ भने अर्कोतर्फ यहाँका धेरैलाई जेब्रा क्रस चिन्हबारे ज्ञान छैन। जेब्रा क्रस चिन्हको महत्त्वबारे जानकारी नहुँदा अधिकांश पैदल यात्रुको जथाभावी सडक वारपार गरेका छन्। आजको नयाँ पत्रिकामा विश्वराज पसल डङ्ग्याले खबर लेख्नु भएको छ।
बर्थिङ सेन्टर नभएपछि गर्भवती महिलालाई सुत्केरी हुन समस्या भएपछि बैजनाथ गाउँपालिका एक चिसापानी बाँकेका स्थानीयले बर्थिङ सेन्टरको माग गरेका छन्। त्यहाँका सर्वसाधारण जिल्ला जनस्वास्थ्य कार्यालयमा आएर तत्काल बर्थिङ सेन्टर स्थापना गर्न माग गरेका हुन्। चिसापानी स्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नभएकाले स्थानीयवासीले समस्या झेल्दै आएको स्थानीय एवं मानव अधिकार निगरानी समूहका सदस्य राजु रावलले बताउनुभयो। मानव अधिकार निगरानी समूहको पहलमा बर्थिङ सेन्टर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय आएको जिल्ला स्तरीय निगरानी समूहका सदस्य सिद्धराज पनेरुले बताउनुभयो। रितम बरा दैनिकमा खबर छ।
जाजरकोट भेरी नगरपालिका एक कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलङ्गाका पूर्व विद्यार्थी हुनुहुन्छ। बस्नेतले त्यहाँबाट 2043मा एसएलसी गर्नुभएको हो। उहाँले सोही विद्यालयमा 7 वर्षसम्म अध्ययन गर्नुभयो। त्रिवेणी नलगाड नगरपालिका 5 एरारीका गणेश प्रसाद सिंह मावि खलङ्गाकै पूर्व विद्यार्थी हुनुहुन्छ। मावि खलङ्गामा 6 वर्षसम्म अध्ययन गर्नुभएको सिंह 2040मा एसएलसी उत्तीर्ण हुनुभएको हो। पूर्व गृहमन्त्री समेत रहनुभएका बस्नेत प्रतिनिधि सभा सिंह प्रदेश सभा क र शाही प्रदेशसभा खबाट सांसद निर्वाचित बन्नुभएको हो। आजको कान्तिपुरमा भीमबहादुर सिंहले खबर लेख्नु भएको छ।
यसैबीच प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले 5 वर्षभित्र जाजरकोटको परिचय बदल्ने बताउनु भएको छ। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ भने कैलाली 4 निर्वाचित प्रतिनिधि सभा सदस्य एवं माओवादी केन्द्रका नेता लेखराज भट्टले प्रदेश नम्बर 7 राजधानी अतरियामा नै उपयुक्त हुने प्रतिक्रिया दिनुभएको छ। विष्णुप्रसाद देवकोटाले अन्नपूर्ण पोस्टमै खबर लेख्नु भएको छ।
अस्त व्यस्त घर र बाटोघाटो रहेको बझाङ जिल्लाको सदरमुकाम चैनपुरलाई व्यवस्थित बजारका रूपमा सुन्दर सफा सहर बनाउन पहल हुन थालेको छ। सेती र बाहुली खोलाको दोभानमा रहेको चैनपुर आफैमा सुन्दर भएकाले बढ्दो जनघनत्वलाई मध्यनजर गरी सफा स्वच्छ सभ्य र उद्यमी सहरका रूपमा विकास गर्न जय पृथ्वी नगरपालिकाले अगुवाई थालेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर प्रकाशित छ।
बझाङकै अर्को खबरमा बझाङको बित्थचर चिर गाउँपालिका 4 गम्भीर बोहरा 30 वर्षदेखि भारतमा काम गर्दै आउनुभएको छ। परिवार पाल्न गाउँमा रोजगारीका कुनै सम्भावना नहुँदा उहाँ सधैँ भारत जाने गर्नुहुन्छ। नेताहरूले रोजगारीका कुरा चुनावका बेलामा मात्रै उठाउने गरेकाले कामको खोजीमा भारत जानुको विकल्प नभएको मजदुरहरूको गुनासोसहितको खबर भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ। पश्चिम डायरीमा बर्दियामा बाघ गणनाको तयारी पुरा।
बाघको आहारा जन्य प्रजातिहरू कति छन् त ती बाघ पाइने क्षेत्रमा त्यसको पनि हामीले सर्वे गर्छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टिप्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको
प्रतिशतले कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि बाघको गणना सुरु हुने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहयोग तथा बर्दिया बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा बाघको गणना सुरु गर्न लागि हो। बाघको संख्या पत्ता लगाउन, आहारजन्य वन्यजन्तुको वासस्थान पत्ता लगाउन र बाघको संरक्षणका लागि योजना बनाउन प्रत्येक 4 वर्षमा बाघ गणना गरिँदै आइएको छ। यसै विषयमा थप कुराकानी गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी।
टाइगर सर्वे 2018 भनेर नेपालभरिको बाघ पाइने क्षेत्रहरूमा बाघको टाइगर काउन्ट कार्यक्रमहरू सुरु गरिसकेका छौँ। नोभेम्बर 30 पर्सा र चितवन कम्प्लेक्समा सुरु भइसकेको छ र त्यही सिलसिलामा बाँके बर्दिया कम्प्लेक्समा हिजो र आज 2 दिन फिल्डमा खटिने प्राविधिकहरूको लागि तालिमको आयोजना गरी तालिम सञ्चालन भइरहेको छ र भोलि 1 गते विधिवत उद्घाटन गरी हामीले फिल्डमा चाहिँ तोकिएको ग्रिडहरूमा क्यामराहरू राख्ने सुरुवात गर्न लागिरहेका छौँ र यो हाम्रो बाँके र बर्दिया टाइगर पाइने क्षेत्रलाई विशेष गरी कैलालीको केही वन क्षेत्र, बर्दिया जिल्ला, बर्दिया जिल्ला वन कार्यालय बर्दियाको केही क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज यसको मध्यवर्ती क्षेत्र, त्यसै गरी बाँके राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र, बाँके जिल्ला वन कार्यालयको केही क्षेत्रहरू, दाङको केही क्षेत्रहरू जहाँ बाघ पाइन्छ ती क्षेत्रहरूमा ग्रिडहरू पहिले नै तयार गरिसकेको छ। ती ग्रिडहरूमा क्यामरा राख्ने हिसाबले र क्यामरा ट्र्यापिङबाट बाघको मोनिटरिङ गर्ने हिसाबले कामहरू भोलिदेखि नै सुरु हुन्छ।
यो बाघ गणना चाहिँ कस्तो, कुन प्रविधिबाट गर्नुहुन्छ र कसरी गरिन्छ यो बाघ गणना?
बाघ गणना अहिले हामीले क्यामरा ट्र्यापिङ विधिबाट गर्दैछौँ। यसमा 2x2 किलोमिटरका ग्रिडहरू बनाएको छौँ र एउटा ग्रिडमा कम्तीमा 1 पेयर क्यामराहरू राख्छौँ र 2 क्यामराहरू यसरी राख्छौँ कि बिचबाट बाघ छिर्दाखेरि त्यसले बाघको दुवैपट्टिको पाटाहरूको फोटो क्लियरली खिचोस्, त्यही हिसाबले हामीले क्यामराहरू राख्छौँ र एक ठाउँमा हामीले 15 दिनसम्म कम्प्लिटली क्यामराहरू राख्छौँ। यस एजम्सन के छ भने 15 दिनभित्र हामीले क्यामरा राख्नु अगाडि बाघ त्यो बाटोबाट हिँडिसकेको छ भने पनि फेरि 15 दिनमा आफ्नो टेरिटोरीमा घुम्दै त्यो ठाउँमा आइपुग्छ र त्यसले चाहिँ बाघहरू छुट्न सक्दैन भन्ने हिसाबले 15 दिन राख्छौँ। विशेष गरी पहिला हामीले बाघको पगमार्क, खुट्टाको पहिचानबाट हामीले बाघको गणना गर्थ्यौँ भने अहिले आएर हामीले क्यामेरा प्रविधिबाट क्यामेरा ट्र्यापिङ प्रविधिबाट गरिरहेका छौँ र मोलिकुलर बायोलोजी अर्थात् जेनेटिक्सको पाटोबाट पनि हामीले गर्न खोजिरहेका छौँ तर यो प्रविधि अलिक महँगो छ त्यही भएर हामीले क्यामेरा ट्र्यापिङ प्रविधि नै अप्नाएर यो साल पनि नेपालभरि नै बाघ पाइन क्षेत्रहरूमा बाघको काउन्ट गर्दैछ।
यो बाघ गणनाको चाहिँ मुख्य उद्देश्य चाहिँ के हो, यसले चाहिँ बाघ संरक्षणमा चाहिँ कस्तो सहयोग पुग्छ त?
यसको मुख्य उद्देश्य तिनवटा छन् अहिले हामीले बाघ गणना गर्नेको। एउटा चाहिँ यसले हाम्रो नेपालमा कति बाघहरू छन् र बाघको डेन्सिटी कति छ, यसले पपुलेसन र पपुलेसन डेन्सिटीको एउटा दिन्छ भने, अर्को चाहिँ यसले बाघको आहारजन्य प्रजातिहरू कति छन् त ती बाघ पाइने क्षेत्रमा, त्यसको पनि हामीले सर्वे गर्छौँ लाइन ट्रान्जेक्ट विधिबाट। र त्यसै गरी बाघ पाइने कुन कुन क्षेत्रमा बाघहरू पाइन्छ भनेर त्यसको अकुपेन्सी पनि हेर्छौँ। अहिले खास गरी हामीले तिनवटा अब्जेक्टिभको लागि यो काम गरिरहेका छौँ।
सन् 2013 चाहिँ बर्दियामा 50 र बाँकेमा 2 बाघ चाहिँ भेटिएको भनेर तथ्याङ्क छ। अब यसलाई वृद्धि गर्नलाई चाहिँ निकुञ्ज प्लस कसरी गरिरहेको छ?
अब हाम्रो के छ भने सन् 2010 नेपालले बाघ पाइने क्षेत्रहरूमा जति पनि कन्ट्रीहरू छ त्यहाँ बाघको सङ्ख्यालाई डबल गर्ने भनेर टार्गेट राखेको छ। नेपालले पनि सन् 2022 आफ्नो देशमा भएका बाघहरूको सङ्ख्या डबल गर्ने भनेको छ। त्यो बेला हाम्रो राष्ट्रिय निकुञ्जमा 2011 गर्दाखेरि हाम्रो चाहिँ 37 बाघहरू थियो र 2016 गत साल हामीले चाहिँ मोनिटरिङ गऱ्यौँ, त्यो गर्दाखेरि 62 ब्रिडिङ एडल्ट बाघहरू बर्दियामा छन् र यो साल हामीले कम्ती भने 75 बाघहरू बर्दियामा छन् भन्ने हिसाबले चाहिँ टार्गेट राखेका छौँ। अब त्यो चाहिँ हाम्रो मोनिटरिङ रिपोर्टले चाहिँ भन्ला। त्यही कारण चाहिँ बाघको सङ्ख्याहरू बढ्दै गइरहेको छ, बाघेमा पनि बढ्दै गइरहेको छ र यसको अर्थ चाहिँ यसको संरक्षणमा दिगो संरक्षण छ, प्रभावकारी संरक्षण छ र बाघले बाघको आराधन्य प्रजातिहरूको सङ्ख्या पनि बढिरहेको छ र अर्को चाहिँ बाघलाई संरक्षण गर्नुपर्छ भनेर मान्छेहरूमा चेतनाको लहर पनि फैलिएको छ। यी कुराहरूले गर्दा बाघ संरक्षण भएको छ र हाम्रो बाघको सङ्ख्याको पपुलेसन ट्रेन्ड चाहिँ बढिरहेको छ।
हजुर, र अन्त्यमा चाहिँ नेपालमा यो पाठे बाघ विशेष गरेर चाहिँ नेपालमा मात्रै पाइन्छ होइन, एक किसिमको यो हाम्रो नेपालको चिनारी पनि हो, यसलाई संरक्षण गर्नका लागि चाहिँ आम नागरिकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ कस्तो भूमिका खेल्नुपर्छ त?
यो बाघ चाहिँ यो रोयल बङ्गाल टाइगर पाठे बाघ चाहिँ सबभन्दा बढी भारतमा पाइन्छ र त्यसपछि नेपालमा 198 छन् हाम्रो पछिल्लो रेकर्ड अनुसार र यी 13 देशहरूमा बाघ पाइन्छ, बाघ पाइने देश 13 छन् र यो अब बाघ चाहिँ हाम्रो चिनारी हो, हाम्रो एउटा हाम्रो परम्परा हाम्रो पुर्खाहरूले जोगाउँदै आएको एउटा सम्पदा पनि हो, पुर्खाहरूले नजोगाइदिएको भए हामीसम्म आइपुगिन्थेन र बाघको संरक्षणलाई हामीले टार्गेट बनाउँदाखेरि त्यो क्षेत्रको वन जङ्गलहरूको अन्य वन्य जन्तुहरूको पनि संरक्षण हुने भएको हुँदा र वन जङ्गलहरूको संरक्षण गर्नु भनेको मानव सभ्यताको एक्जिस्टेन्सको लागि पनि इम्पोर्टेन्ट भएको हुँदाखेरि यसले एकातिर प्रकृतिमा वातावरण सन्तुलनलाई कायम गर्छ भने अर्को चाहिँ लोप भएर जानुभएको एउटा दुर्लभ वन जन्तु हो त्यसको पनि संरक्षण गर्छ। यसले गर्दाखेरि आम जनताहरूले पनि यो आफ्नो आफ्नै सम्पत्ति सम्झेर यसलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबले लाग्नुपर्छ र त्यस्ता कुनै गतिविधिहरू बाघ टाइगर क्राइम सम्बन्धी कुनै गतिविधिहरू आफ्नो छेउछाउ भएको छ अथवा सुन्नुभएको छ भने तत्काल राष्ट्रिय निकुञ्ज अथवा राष्ट्रिय निकुञ्ज कार्यालयहरूमा जिल्ला वन कार्यालयहरू छन् जिल्ला वन कार्यालयमा नभए नजिकको प्रहरी चौकीमा चाहिँ खबर गरिदिएर संरक्षण कार्यमा सहयोग गर्ने हामीले अपेक्षा गरेका छौँ।
बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी र कमला हमाल। अब अर्को सन्दर्भ, प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि कञ्चनपुरका नवनिर्वाचित सांसद मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेका छन्। निर्वाचन आयोगले विजयी घोषणा गरेर प्रमाणपत्र दिएको भोलिपल्टदेखि नै कञ्चनपुरका 9 सांसद मतदातालाई धन्यवाद र आभार प्रकट गर्न आफ्ना क्षेत्र अन्तर्गत पर्ने गाउँमा पुगेका हुन्। आजको नयाँ पत्रिकामा मोहन विष्टले खबर लेख्नु भएको छ।
नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका 84 उमेर पार गरेका ज्येष्ठ नागरिकहरू मध्येबाट हरिलाल जैसीलाई नगरपिता र शिवकुमारी उपाध्यायलाई नगरमाता घोषणा गरेको छ। हिजो कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुर नगरपालिका 11 ज्ञानज्योति मावि बगियामा भएको सम्मान कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर नगरपालिका 3 बस्ने 95 हरिलाल जैसीलाई नगरपिता र कोहलपुर नगरपालिका 8 बस्ने 101 शिवकुमारी उपाध्यायलाई नगरमाता भएको घोषणा गरेको हो। मिसन टुडेमा खबर छ।
त्रिवेणी नलगा नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावत रावल र कर्मचारी बिहानै सडक तथा घर आँगन सफा गर्दै हिँडिरहेका हुनुहुन्छ। नगरलाई सरसफाईयुक्त नमुना क्षेत्र बनाउने घोषणा गर्नुभएका रावलले निर्वाचित भए लगतै कालीमाटी बजारबाट आफै सरसफाई अभियान सुरु गर्नुभएको हो। आजको नयाँ पत्रिकामा हेमन्त केसीले खबर लेख्नु भएको छ। यो जाजरकोटको खबर हो।
मोटरसाइकल दुर्घटनामा घाइते भएका पत्रकार महासंघ अछामका जिल्ला सहसचिव तपेन्द्र धामीको उपचारका लागि पत्रकार तपेन्द्र धामी बचाउ अभियान सञ्चालन गरिएको छ। पत्रकार महासंघको आकस्मिक बैठकले मोटरसाइकल दुर्घटनामा परेर सख्त घाइते भएका पत्रकार धामीको उपचारका लागि सहयोग सङ्कलन गर्ने आर्थिक सहयोगका लागि विभिन्न निकाय र पत्रकार महासंघ केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ। ग्लोबल समाचारमा खबर छ।
राराताल र आसपासका क्षेत्रमा केही दिनदेखि कहिल्यै नदेखिएका जलेवा हाँस र कर्याङकुरुङ देखिन थालेका छन्। विभिन्न प्रजातिका चरा देखिन थालेपछि राराताल र आसपासको क्षेत्र थप रोमाञ्चित बनेको छ। गर्मीयामभर मानसरोवर र भारतको नैनीताल मा समय बिताएका हाँस जलेवा र कर्याङकुरुङ केही दिनदेखि धमाधम रारातिर फर्किन थालेका छन्। आजको नयाँ पत्रिकामा अच्युत राज भण्डारीले खबर लेख्नु भएको छ।
तीव्र गतिमा फेरिएको प्रविधि र प्रवृत्तिका कारण गहन पठन संस्कृति धरापमा परेको धारणा नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सम्बद्धहरूले व्यक्त गरेका छन्। नेपालगञ्जमा पहिलो पटक हिजो आयोजना गरिएको स्रष्टा पाठक र प्रकाशक बीच गरिएको अन्तर्क्रियामा सहभागीहरूले पठन संस्कृति बढाउन नसकिए सामाजिक चेतनाको स्तर नकारात्मक दिशामा अगाडि बढ्ने धारणा राखेका हुन्। उनीहरूले पद्धति फेरिदा गहन कमजोर हुँदै गएको भन्दै प्रविधिबाट हुने टुक्रे पठनभन्दा मुद्रित पुस्तकबाटै गहन अध्ययनको अवधारणालाई बलियो बनाउँदै लैजानुपर्ने सुझाव पनि दिए। दैनिक नेपालगञ्जमा खबर छ, पश्चिम डायरीमा स्थानीय तहको काम कर्तव्यका विषयमा नागरिक प्रतिक्रिया।
हालसम्म नेपालगञ्ज सहरमा नेपालगञ्ज उपमहानगरपालिकाले उहाँहरूले केही काम गर्न सक्नु भएको छैन र सुन्दर नेपालगञ्ज नगर बनाउन उहाँहरूको दायित्व रहनेछ भन्ने आशा लिएको छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
डाक्टर राजन पाण्डेको क्लिनिक सरेको सूचना।
प्रमुख कन्सल्टेन्ट फिजिसियन 11 तहका डाक्टर राजन पाण्डेको क्लिनिक सिद्धार्थ अस्पतालबाट सगरमाथा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली जिल्ला प्रशासन कार्यालयको सामुन्ने बास्कोटा मार्केटमा यही मङ्सिर 15 गतेदेखि सरेको जानकारी गराउँदछौ।
सम्पर्क नम्बर 9869179125 र 9886303000। सगरमाथा पोलिक्लिनिक बास्कोटा मार्केट नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि आएको करिब 6 महिना भएको छ। 6 महिना बितिसक्दा नागरिकहरूले कस्तो महसुस गरेका छन् त सुनौ। साथी सम्भु थारूले सङ्कलन गर्नुभएको विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाइसहितको नागरिक आवाज।
मेरो नाम कर्ण मल्ल। त्यो त नेपालगञ्ज सहरले नै देखिरहेको छ, स्थानीय प्रतिनिधि के काम गरे। हालसम्म नेपालगञ्ज सहरमा नेपालगञ्ज उपमहानगरपालिकाले उहाँहरूले केही काम गर्न सक्नुभएको छैन र सुन्दर नेपालगञ्ज नगर बनाउन उहाँहरूको दायित्व रहनेछ भन्ने आशा लिएको छ।
मेरो नाम सञ्जय गौतम हो। खासै प्रगति चाहिँ केही पनि देखिएको छैन, गर्ने प्रयासमा छन्। पहिलो कुरो त अलिअलि यो फोहोर व्यवस्थापन र सडकमा भएको धुलोहरू चाहिँ व्यवस्थापन गरिराख्नु भएको छ। अब अझै पनि यसलाई चाहिँ सुदृढ तरिकाले नेपालगञ्जलाई धुलोमुक्त सहर बनाउनु पर्यो र एउटा नमुना सहरको रूपमा विकास गर्नु पर्यो।
नाम मोहन बस्नेत काम अहिलेसम्म अथवा हालसम्म त राम्रो गर्दै आउनु भएको छ अब जस्तो महिलाको लागि बजेटहरू छुट्याउनु भएको छ बाल बालिकाको क्षेत्रमा भयो होइन अब बाटोघाटो सबै कुराहरूमा चाहिँ राम्रो काम गरिरहनु भएको छ राम्रो जो आएको बजेट हो नि त्यो चाहिँ सही ठाउँमा चाहिँ लगाइरहनु भएको छ अहिलेसम्म चाहिँ उहाँहरूको काम चाहिँ राम्रो देखिरहेको छ
म बसन्त राज घिमिरे हाम्रो यस नेपालगञ्ज क्षेत्रलाई हेर्दाखेरि अब यो बजारहरूमा अलिकति फोहोरहरूको अलिकति व्यवस्थापन भएको छ कि पहिलाको भन्दा जस्तो लाग्छ अरू बाटोघाटो भने जस्ताको त्यस्तै नै छ अब त्यो समय पनि आउला उहाँले गर्नु होला तर उहाँले भने अनुसार गर्नु भएको छैन
गणेश चौधरी अहिलेसम्म त अब हामीले जनप्रतिनिधिहरूलाई जितायौँ तर उहाँहरूले के गरिराख्नु भएको छ थाहा भएन तर मैले चाहिँ अहिलेसम्म देखे अनुसार सबै कुरा त्यही नै देखिरहेको छु जुन पहिला थियो परिवर्तन केही पनि भएको छैन रोडहरू पनि त्यस्तै छ ठाउँ ठाउँमा बिग्रिराखेको छ
जिल्ला समन्वय समिति बर्दियाका वरिष्ठ कार्यक्रम अधिकृत पार्वती पाण्डेले आङखस्ने समस्याले महिलामा मानसिक सामाजिक सबै हिसाबले असर पर्ने भएकाले समस्याप्रति व्यक्ति स्थानीय तह सरकारी गैर सरकारी निकाय सबैले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ
दार्चुलामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी विजेता र उपविजेता उम्मेद्वार बाहेकका अन्य सबै उम्मेद्वारहरूको जमानत जफत भएको छ कुल 15 जना प्रत्याशीतर्फ प्रतिनिधि तथा प्रदेशसभामा उम्मेद्वार रहेको दार्चुलामा प्रतिस्पर्धी 6 जना बाहेक अन्य 9 जनाको धरौटी जफत भएको छ यस्तै बैतडीमा 6 उम्मेद्वारको धरौटी जफत भएको छ प्रेम चुनाराले दार्चुलाबाट र बिरा गोडालले बैतडीबाट लेख्नु भएको खबर नागरिक पश्चिमेलीमा छ
14 राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगञ्जमा प्रभात फेरी स्वयंसेविका सम्मान लगायतका कार्यक्रम गरिएको छ नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघ जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहकार्यमा शुक्रबार ब्यान्ड बाजासहित नगरमा र्याली निकालियो साथै विभिन्न वडामा 23 जना महिला स्वयंसेविकालाई सम्मान पनि गरियो आजको सद्भावमा खबर प्रकाशित छ
11 वर्ष अघि सुदूरपश्चिम अर्थात 7 नम्बर प्रदेशको जनजीवनसँग जोडिएका 21 माघ अघि सारेर कैलाली उद्योग वाणिज्य सङ्घले यस क्षेत्रमा जनताका तर्फबाट सरकारको ध्यान आकर्षण गर्न नयाँ शैली अप्नायो सुदूरपश्चिम महोत्सवको उद्घाटनमा प्रत्येक वर्ष सरकार प्रमुख राष्ट्र प्रमुख शीर्ष नेतालाई बोलाएर 21 बुदे माघको ज्ञापनपत्रसहित 21 केजीको फुलको माला लगाएर दबाब दिन थालियो सुदूरपश्चिमका जनताका तर्फबाट यहाँ समस्या समाधान गरिने यो शालीन आन्दोलन पनि रहेको छ दिलबहादुर छत्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ
पश्चिम डायरीमा अब नागरिक मत प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट आएको मत परिणामका विषयमा आजको नागरिक मत केन्द्रित रहेको छ सुनौ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 10 का गौरा भट्टराईको विचार
जुन अहिलेको स्थितिमा उहाँहरूबाट हामीले अब देश विकास होइन देशको उन्नति बेरोजगार युवाहरूलाई चाहिँ नि अब व्यवस्थापन गर्ने कल कारखाना उद्योगहरू राख्छौँ हामीले विदेशबाट चाहिँ नि के अरे मेन पावर कम्पनी नै बन्द गर्छौँ भन्ने उहाँहरूले घोषणा पत्रमा उल्लेख गर्नुभएको छ
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक
चुनावी नतिजासँगै प्रदेशको राजधानी कहाँ बनाउने भन्ने चर्चा सुरु प्राप्त गरेको सिटको जोड घटाउ गर्ने दलहरू नेतृत्व लिने कसरतमा
बाँकेमा सहकारीमा लगानी भएको 4 अर्ब रुपियाँ जोखिममा रहेको खुलासा तत्काल बर्थिङ सेन्टर स्थापना गर्न बाँके चिसापानीवासीको माग
कोहलपुर र नेपालगञ्जमा जथाभावी जेब्रा क्रसिङ सवारी चालक र पैदल यात्री जेब्रा क्रसिङ बारे अनभिज्ञ
र जाजरकोट भेरी नगरपालिकामा एउटै विद्यालयका 3 पूर्व विद्यार्थी सांसद बझाङ जिल्लाको सदरमुकाम चैनपुर व्यवस्थित बन्दै
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ
हवस् त प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ आज पुष 1 गते शनिबार डिसेम्बर 16 तारिक तपाईँ सबैका लागि आजको दिन शुभ रहोस् एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला नमस्कार
यो